नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2082 साल साउन 27 गते मंगलबार, भदौ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार अगस्त 12 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नयाँ पत्रिका दैनिकबाट पहिलो समाचार लिँदैछौं। 9 दिनदेखि कोदारी सड़क बन्द, भरियालाई बोकाएर तातो पानी ल्याउन थालियो, मालसामान शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। दशैं तिहार छठ लगायत नेपालीका ठूला चाडपर्व लक्षित गरेर चीनबाट आयात गरिएका सामग्री सीमा क्षेत्र तातो पानीमा अड्किएका छन्। कोदारी सड़क खण्डको इको क्षेत्रमा पहिरो बगिरहेकाले 9 दिन यता तातो पानी नाका अवरूद्ध भएको हो। खासा भन्सारबाट बल्ल तल्ल जाँच पास भएर लिपिङ प्रवेश गरेका फलफूल बोकेका कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रति कन्टेनर 50,000 सम्म थप खर्च गरेर भरिया मार्फत तातो पानी ल्याउन थालेका छन्। स्याउ आयातकर्ता शारदा प्रसाद पराजुलीले भरियालाई बोकाएर स्याउ भन्सार ल्याएको बताउनुभयो। लिपिङ आएका 5 कन्टेनर मध्ये 3 कन्टेनर स्याउ भरियाले बोकेर पहिरो कटाए। उहाँले भन्नुभयो, अझै करिब 100 कन्टेनर लिपिङदेखि न्यालमसम्म रहेका छन्। धेरै व्यवसायी साथीहरूका फलफूल बाहक कन्टेनर खासा क्षेत्रमा अड्किएको उहाँले बताउनुभयो। कोदारी क्षेत्रमा बगिरहने पहिरो र साँगुरो भूगोलका कारण भारी बोक्ने भरियालाई हिँड्न समेत समस्या छ। पहिरोमाथि गाउँ भएकाले ठूला मेसिन प्रयोग गरेर सड़क बनाउन अर्को समस्या छ। सड़क बगेर भोटेको सीमा मिसिएपछि कोदारी क्षेत्रमा रहेर ट्र्याक निर्माण गर्न लागि परेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दिएको जानकारी अनुसार नेपालपट्टिको सड़कको अवस्था र खासा भन्सारको पेलाईले नेपाली व्यापारी हैरानीमा परेका छन्। दशैंका सामान सबै चिनिया क्षेत्रमा अड्किएका छन्। अबको केही दिनमा सामान काठमाडौँ नपुर्याउने हो भने रेडीमेड सामान देशभर पुग्दैन। उहाँले भन्नुभयो, फलफूल कुहिन थाले, लत्ता कपड़ा लगायत खासा क्षेत्रमा अलपत्र परेका छन्। उत्तरतर्फको प्रमुख व्यापारिक नाका रसुवागढ़ी केरूङ एक महिनादेखि बन्द अवस्थामा छ, कहिले चल्छ टुंगो छैन। 24 असारमा आएको भीषण बाढ़ीले रसुवा केरूङ नाकामा ठूलो क्षति पुगेपछि त्यहाँबाट हुने दुई देशको सम्पर्क टुटेको छ। बाढ़ीले दुई देशलाई जोड्ने मितेरी पुल सड़क, सीमामा रहेका दुई अन्य संरचना र बन्दरगाहमा ठूलो क्षति पुग्नुका साथै भन्सार जाँच पासका लागि राखिएका सवारी साधन र अन्य सामग्री समेत बगाएको थियो। त्यसपछि सरकारले नेपालतर्फको सड़क मरमत कार्य अघि बढ़ाए पनि पुनः 14 साउनमा आएको बाढ़ीले नाका सञ्चालनमा अन्यल सृजना गरिदिएको छ। चीन सरकारले रसुवा केरूङ नाकामा एक महिनाभित्रै बेलीब्रिज निर्माण गर्ने गरी काम गरिरहेको छ। प्रमुख नाका सञ्चालनको टुंगो नलाग्दा दुई देशबीचको व्यापार नै अन्यलमा परेको छ। यद्यपि बेलीब्रिज निर्माणपछि भने व्यापार नियमित हुन सक्ने अपेक्षा गरिएको छ। 9 दिनदेखि कोदारी सड़क बन्द, भरियालाई बोकाएर तातो पानी ल्याउन थालियो मालसामान, फलफूल बोकेका कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रति कन्टेनर 50,000 थप खर्च गरेर भरिया मार्फत तातो पानी ल्याउन थालेका हुन्। नयाँ पत्रिका दैनिकको खबर हो यो। मधेसमा 77% धान रोपाई, कारोबार दैनिकको खबर हो यो। यो वर्षको धान रोपाईको समय लगभग सकिन लाग्दा मधेस प्रदेशमा 76.54% क्षेत्रफलमा रोपाई भएको छ। मधेस प्रदेशका 8 जिल्लामा गरेर करिब 77% धान रोपाई भएको हो। किसानले अबका केही दिनमा रोपाई जारी राख्नेछन्। अन्तसम्ममा यो प्रदेशमा 80% रोपाई हुने अनुमान सरकारको छ। प्रदेशको कुल 372,645 हेक्टरमा धान रोपाई हुने गरेकामा साउन 25 285,335 हेक्टरमा रोपाई भएको हो। ढिलो रोपाईका कारण कुल धान उत्पादन करिब 27% उत्पादन घट्ने अनुमान सरकारको छ। सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिंचाई व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका 22,052 किसानले आवेदन दिएका छन्। बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अनुसार साउन 25 सम्ममा देशभर गरी 91% धान रोपाई भएको छ। देशभरमा 13,78,966 हेक्टर जमिन धान रोपाईका लागि योग्य रहेको छ। मधेसमा 77% धान रोपाई कारोबार दैनिकको खबर हो यो। राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी। कान्तिपुर दैनिकबाट यो खबर लिँदैछौ। प्यालेस्टिनी लडाकू समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाव बढ़ाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले उहाँका आमा र बहिनीलाई झिकाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 3 भाषिका विपिनका आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायल पुग्नु भएको हो। हामी विपिनलाई लिन आएका हौं, सबैले मदत गर्नुहोस्। तेल अबिब स्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ कैयौं अन्तर्राष्ट्रिय संचार माध्यमलाई पद्माले भक्कानिएर रुँदै भन्नुभयो, मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, मेरो सबैमा विनम्र अनुरोध छ। विपिनकी बहिनी पुष्पा पनि आफूलाई सम्हाल्न सकिरहनु भएको थिएन। उहाँले पनि आँसु झार्दै अपील गर्नुभयो, हामी धेरै टाढाको देश नेपालबाट दुःख गरेर आएका छौं, मेरो दाजुलाई बिना सित्ति नराख्नुहोस्, ऊ पढ्नका लागि मात्र यहाँ आएको हो, हाम्रो कसैसँग दुश्मनी छैन। विपिनका आमा र बहिनीलाई लिन विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपालका लागि पूर्व राजदूत हानन गोदार, इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डित का साथै थुप्रै नेपाली पुगेका थिए। राष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनी। इजरायल टेकेपछि भक्का निदै आमा पद्माले भनिन्, हामी विपिनलाई लिन आएका हौं, सबैले मदत गर्नुहोस्, मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्। कान्तिपुर दैनिकबाट यो खबर लिएका हौं। विराटनगर महानगरपालिका 19 बैजनाथपुरमा 2057 सालदेखि निर्माण शुरू भएको गिरिजा प्रसाद क्रिकेट रंगशाला 25 वर्ष पुगिसक्दा पनि अझै अलपत्र अवस्थामा छ। अधिग्रहण भएको 17 बिघा जमीनमा बनेका केही संरचना पनि जीर्ण भइसकेका छन्। रंगशालामा सामान्य घेराबार बाहेक अन्य खासै काम केही पनि भएका छैनन्। धुलाममै क्रिकेट मैदानभित्र झारले भरिएका छन्। अरूतिर पनि अधुरा संरचना र वरिपरि झार जंगल बाहेक केही छैन। सरसफाई गरेर 7 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालामा अझैसम्म एउटा व्यवस्थित कार्यालय र हेरचाह तथा व्यवस्थापनका लागि कर्मचारीहरू समेत छैनन्। एकजना वृद्ध सुकेरेलाल सरदार दम्पतिले निशुल्क रंगशालाको सामान्य निगरानी गरिदिँदै आएका छन्। रंगशालाभित्र अहिले बिजुली समेत बल्दैन भने जडान गरिएका सोलर पनि संरक्षण अभावमा थोत्रा भएर बल्दैनन्। हेरालु सुकरेलाल र उनको परिवार रंगशालाभित्रको अधुरो भवनमा टुकीकै भरमा बस्दै आएको छ। 7 राष्ट्रिय खेलकुदको समयमा बनाइएका टेनिस कोर्ट र सुटिङ भवन पनि जीर्ण भइसकेका छन्। क्रिकेट मैदानभित्र बनेका केही संरचनाको अवस्था पनि उस्तै जर्जर छ। बन्न लागेका केही संरचना पनि सबै अलपत्र र अधुरा छन्। तत्काल बैजनाथपुर हाल गिरिजा प्रसाद क्रिकेट रंगशाला विराटनगर शहीद रंगशालाबाट झण्डै 5 किलोमिटर उत्तर पश्चिम दूरीमा पर्छ। राष्ट्रिय गौरवको आयोजना 25 वर्ष अघि बन्न थालेको गिरिजा प्रसाद क्रिकेट रंगशाला अझै अधुरै। नयाँ पत्रिका दैनिकको खबर हो यो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस्
सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
कार्यक्रममा पुनः स्वागत छ अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू थप 200 मेगावट बिजुली किन्दै भारत कान्तिपुर दैनिकको खबर हो यो भारतले नेपालबाट थप 200 मेगावट बिजुली किन्ने भएको छ भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौता अनुसार उक्त परिमाणको बिजुली आयात गर्न स्वीकृति दिएको छ मध्यकालीन सम्झौता अनुसार नेपालका 6 जलविद्युत आयोजनाबाट थप 190.70 मेगावट बिजुली निर्यातका लागि स्वीकृति मिलेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो भारतले थप 190.70 मेगावट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ उहाँले भन्नुभयो यसअघि भारतले 941 मेगावटको बिजुली निर्यात गर्न अनुमति दिएको थियो नेपालले अब 1140.70 मेगावट बिजुली निर्यात गर्छ थप 200 मेगावट बिजुली किन्दै भारत प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा अब 34 आयोजनाबाट उत्पादित 1140.7 मेगावट विद्युत बिक्री गरिने कान्तिपुर दैनिकको भित्री पृष्ठको खबर हो यो जुम्लाको चन्दननाथ नगरपालिका साथ मिचा गाउँकी 59 वर्षीया कर्मकली रावलले सदरमुकाम खलंगामा बिहिबार 7 केजी सिस्नु बेच्नुभयो उहाँले प्रति केजी 400 रूपियाँका दरले सिस्नु बेच्नु भएको थियो लगत्तै उहाँले 2800 रूपियाँ बुझ्नुभयो बाटोको किनारा खेतबारी र जंगलभरि खेर गइरहेको पोल्ने झार सिस्नु बेचेर जुम्लामा लाखौं रूपियाँ आमदानी भइरहेको छ रावलले सिस्नुको धुलो बनाई सिस्नु पाउडर बेचेर यो वर्ष 1,20,000 रूपियाँ कमाउनुभयो यस वर्ष 3 क्विन्टल सिस्नुको धुलो उत्पादन गरी जिल्ला बाहिर निर्यात गरेको रावल बताउनुहुन्छ अझै उहाँको घरमा 20 केजी सिस्नु बाँकी छ गत वर्ष रावलले 1 क्विन्टल सिस्नु बेचेर 40,000 रूपियाँ कमाउनु भएको थियो पहिलो वर्ष सिस्नुको धुलो बेचेर 35,000 रूपियाँ कमाएपछि यो कार्यमा हौसिनु भएको हो छोराको उपचारका लागि सिस्नु बेच्दै कर्मकली नागरिक दैनिकको खबर हो यो यस वर्षको धान दिवसमा कृषि ज्ञान केन्द्र गोर्खाले गाईपाला किसान भीमसेन बस्नेतलाई उत्कृष्ट कृषकका रूपमा पुरस्कृत गर्यो गाई भैंसी तथा डेरी व्यवसायमा 30 वर्ष बिताएका उहाँलाई यसै वर्ष गण्डकी प्रदेश सरकारले पनि उत्कृष्ट किसान भनी पुरस्कृत गर्यो कृषि र पशुपालनमा उल्लेखनीय काम गर्नुभएका उहाँ अहिले मात्र होइन यसअघि पनि पटक पटक पुरस्कृत हुनुभएको थियो 2075 सालमा नगरपालिकाले उत्कृष्ट किसान भनेर पुरस्कृत गरेको थियो उहाँ सम्झिनुहुन्छ गोर्खा नगरपालिका 9 लक्ष्मी बजार निवासी 57 वर्षका बस्नेत काम गर्न सक्ने उमेरदेखि नै श्रम प्रति सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो शुरूका दिनमा उहाँ घर बनाउने काममा ज्याला मजदूरी गर्नुहुन्थ्यो सिकर्मी डकर्मी गरेर 25 वर्ष बिताउनु भएका उहाँले त्यसपछि विस्तारै गाई भैंसी पालनतर्फ खुट्टो घुमाउनु भएको थियो त्यस यताका तीन दशक उहाँ अविराम दुग्ध उत्पादन व्यवसायमा तल्लीन हुनुहुन्छ 2051 सालमा दूध उत्पादन व्यवसाय गर्न थालेको हुँ उहाँ भन्नुहुन्छ त्यति बेला घरमा 2 गाई 7 दुहुना भैंसी थिए 2054 सालमा चन्द्रज्योति दुग्ध उत्पादक सहकारी संस्था 2076 सालमा गोरखकाली गाई फर्म दर्ता गरे, दूध उत्पादन गरेर अरूको डेरीमा बेच्दा बख्यौता धेरै रहने र कहिल्यै पनि भुक्तानी नपाउने समस्याले पीड़ित हुने भएकाले आफैले सहकारी गठन गरी डेरी उद्योग सञ्चालन गरेको उहाँको अनुभव छ। मेहनती किसानलाई इनाम, यो प्रसंग अन्नपूर्ण पोस्टबाट लिएका हौं। र हात्ती मैत्री बनाउने बीमा कार्यक्रम शीर्षकमा गोर्खापत्र दैनिकबाट खबर लिँदैछौ। कोशी प्रदेशका पाँच जिल्लामा बढ़दै गएको हात्ती मानव बीचको द्वन्दका कारण स्थानीयवासीमा देखिएको हात्ती विरोधी भावना न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले बीमा कार्यक्रम अगाडि बढ़ाएको छ। चालू आर्थिक वर्षदेखि नमूना परियोजनाका रूपमा झापाबाट बीमा कार्यक्रम कार्यान्वयन गर्ने गरी झापा डिभिजन वन कार्यालयका नाममा 50 लाख रूपियाँ स्वीकृत भइसकेको छ। कार्यक्रमको मोडालिटी बारे बीमा प्राधिकरण र कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकारी बीच छलफल भइरहेको मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनुभयो। अब बीमा कार्यक्रम लागू हुने नगरपालिका डिभिजन वन कार्यालय बीमा प्राधिकरण र बीमा कम्पनी बीच छलफल गरी रकम वितरण सम्बन्धी निर्देशिका तयार गरिनेछ। अहिले बीमा प्राधिकरण डिभिजन वन कार्यालय र स्थानीय तहबीच को छलफलका आधारमा बीमा प्राधिकरणले हात्तीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा हात्तीले क्षति पुर्याएको घरगोठ र बालीको बीमा गर्ने तयारी सरकारको रहेको छ। सरकारको यस्तो कार्यक्रमले स्थानीयवासीमा देखिएको हात्तीप्रतिको प्रतिशोध कम भई हात्ती मैत्री वातावरण निर्माण हुँदै जाने विश्वास सरकारी पक्षको रहेको छ। यसले गर्दा हात्ती मानव सह अस्तित्व जोगाइराख्न सकिने सचिव घिमिरेले बताउनुभयो। हात्ती मैत्री बनाउने बीमा कार्यक्रम गोर्खापत्र दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।